आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Body.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई जय मसीह। प्रिय श्रोता, म आशा गर्दछु आज पनि तपाई सबै पवित्र धर्मशास्त्र बाइबलको अध्ययनमा मनको तयारीको साथ आइपुगिसक्नु भएको छ आफ्नो रेडियोको सेटको सामुने। म पनि तपाईहरूसँगै तयारीको साथ आइपुगिसकेको छु। म आशा गर्दछु आज पनि हामी पवित्र धर्मशास्त्रबाट उहाँको वचन गहिरो गरेर अनि उहाँको वचनको रहस्यहरू हामी सिक्नेछौ, जुनले तपाईँ र मेरो हृदयलाई आशिषित तुल्याउनेछ र तपाईँ र म आत्मिक आशिषको महसुस गरी आत्मिक जीवनमा हामी बढ्न सक्नेछौ। श्रोता, म तपाईँ सबैलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। तपाईँहरूले नियमित रूपमा हाम्रो कार्यक्रम सुनिरहनु भएको छ अनि आफ्नो प्रतिक्रियाहरू, आफ्ना सुझावहरू हामीलाई पठाइरहनु भएको छ। तपाईँहरूका सुन्दर पत्रको निम्ति साँच्चै नै म भन्छु तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। प्रभुले तपाईँ सबैलाई धेरै धेरै गरेर आशिष दिनुभएको होस्। त श्रोता, अब हामी आफ्नो विषयवस्तुतिर लागौं, जुन उहाँको पवित्र वचन धर्मशास्त्र बाइबलको अध्ययन हो। पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी प्रस्थान 10 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी विशेष कुरा देख्नेछौं। यदि फारोले निरन्तर इसरायलीहरूलाई जानदेखि इन्कार गर्छ भने अर्को डरलाग्दो विपत्ति पठाउने परमेश्वरको चुनौती। पहिले फारोले अर्थात फिरौनले इसरायलका सन्तानहरूलाई जान त अनुमति दिन्छन्, तर तुरन्तै आफ्नो मन परिवर्तन गरिहाल्छन् र त्यस मुलुकमा सलहको विपत्ति उत्रिआउँदछ। फारोलाई एकपल्ट इसरायलीहरूलाई छोड्न वा तिनीहरूलाई जान दिने अवसर दिन्छ, तर उसले इन्कार गर्छ र त्यस मुलुकमा अन्धकारको विपत्तिले ढाक्दछ र फारोले मोसालाई इसरायलीहरूको छुटकारा दिने वचन दिन्छन्, तर अझै उसको हृदय कठोर पारिएको छ। आउनुहोस् प्रस्थान 10 अध्याय 1 र 2 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, फेरि परमप्रभुले मूसालाई भन्नुभयो, फारो कहाँ जा, किनकि उनीहरूका बीचमा मेरा यी चिन्हहरू देखाऊ भनेर नै मैले थियो र त्यसका अधिकारीहरूका हृदय कठोर गरेको हुँ, ताकि मैले कसरी मिस्रीहरूको उपहास गरे र उनीहरूका बीचमा कस्ता कस्ता चिन्हहरू देखाए, सो तैले आफ्ना छोरा नातिहरूलाई बताउनु र परमप्रभु म नै हुँ भनी तलाई थाहा होस्। यहाँ परमेश्वर जे गरिरहनु भएको छ त्यसको लागि परमेश्वरसँग थुप्रै कारणहरू छन्। यी विपत्तिहरू पठाउनको एउटा उद्देश्य चाहिँ फारोलाई यो कुरा प्रकट गर्न लगाउनु थियो कि तिनी ईश्वरहीन व्यक्ति थिए। परमेश्वरले फारोसँग कुनै सम्पर्क नगरी मिश्रबाट तुरन्तै निकालिलान सक्नुहुने थियो, अनि यदि उहाँले त्यो गर्नुभएको भए आलोचकहरूले भन्ने थिए कि परमेश्वर निश्चय नै फारोको निम्ति निष्पक्ष हुनुहुन्न थियो। उहाँले तिनलाई इसरायलका सन्तानहरूलाई जान दिन अवसर दिनुपर्ने थियो, मौका दिनुपर्ने थियो र उसलाई पनि उद्धारको एक अवसर दिनुपर्ने थियो। मेरो मित्र, त्यही नै बिल्कुलै परमेश्वरले गर्नुभएको छ। अनि उही समयमा परमेश्वरले आफ्नो सन्तानहरूको निम्ति पत्यार गराउन, विश्वस्त गराउन तिनीहरूलाई उजाड स्थानको यात्रामा लानुभन्दा पहिले उहाँ के गर्न सक्नुहुने थियो वा उहाँको सामर्थ्यको प्रदर्शन गर्न चाहनुभयो। उहाँ तिनीहरूलाई यो कुरा थाहा पाएको चाहनुहुन्थ्यो कि उहाँ अब्राहम, इसाक र याकुबलाई प्रतिज्ञा गरिएको मुलुकमा तिनीहरूलाई लान बिल्कुलै योग्य हुनुहुन्थ्यो। अनि तीनदेखि सात पदमा भनिएको छ, तब मोसा र हारून फारो कहाँ गएर उनलाई भने, परमप्रभु हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, कहिलेसम्म त मेरो अघि नम्र हुन अस्वीकार गर्दछस्? मेरा प्रजालाई जान दे र तिनीहरूले मेरो आराधना गरून्। तैले मेरा प्रजालाई जान दिन अस्वीकार गरिस् भने भोलि म तेरा सिमाना भित्र सल्लाहहरू ल्याउनेछु। तिनीहरूले जमिनको सत्त यस्तो गरी ढाक्नेछन् कि जमिन देखिने छैन। असिनाबाट जोगिएर उब्रेका सबै कुरा तिनीहरूले खानेछन्। तिनीहरूका वनमा उम्रेका सबै रूखपात तिनीहरूले खानेछन्। तेरा घरमा र तेरा सबै अधिकारीहरूका घरमा र सारा मिस्रीहरूका घरमा ती भरिनेछन्। त्यति विघ्न सलत तेरा पिता पुर्खाले यस देशमा आएदेखि आजसम्म कहिले देखेका थिएनन्। तब मोसा फर्केर फारोबाट निस्केर गए। फारोका अधिकारीहरूले उनलाई भने, कहिलेसम्म यो मानिस हाम्रा लागि पासो बन्ने? ती मानिसहरूलाई तिनीहरूका परमप्रभु परमेश्वरको आराधना गर्नलाई जान दिनुहोस्। मिश्र देशबाट नष्ट भइसक्यो भने के हजुरलाई थाहा छैन? त्यसकारण एकपल्ट यी मानिसहरूलाई फारोको उपस्थितिमा ल्याइदछ। यसपछि हामी आठौं विपत्ति देख्छौ, जुन सलहको महामारी हो। आठदेखि दश पदमा भनिएको छ, अनि मोसा र हारून फारो कहाँ ल्याइए, उनले तिनीहरूलाई भने, जाऊ परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर। तर जानेहरू चाहिँ को को हुन्? मोसाले भने, हामी हाम्रा केटाकेटी, बुढाबुढी, छोरा छोरी, भेडा बाख्रा र गाई बस्तुहरू लिएर जानेछौ, किनकि हामीले परमप्रभुको निम्ति चाड मान्नुपर्छ। फारोले भने, तिमीहरूका परमप्रभु तिमीहरूसँगै रहन्, मैले तिमीहरूलाई आफ्ना आइमाई र बाल बच्चाहरू समेत जान दिने? तिमीहरूको मनमा केही दुष्ट अभिप्राय छ। फारो अति नै धेरै क्रोधित हुँदछन्, धेरै रिसाउँछन्, किनकि तिनीहरूले उसको सम्झौताको स्वीकार गरेनन्। अनि एघार पदमा भनिएको छ, अह त्यसो हुँदैन, तिमी लोग्ने मानिसहरू मात्र गएर परमप्रभुको आराधना गर, किनकि तिमीहरूले त्यही माग गरेका छौ। अनि मोसा र हारून फारोको सामुन्नेबाट लगारिए। फारोले मोसालाई भने कि इसरायली लोग्ने मानिसहरू मात्र उजाड स्थानमा बलिदान चढाउन आराधना गर्न जान सक्थे, तर तिनीहरू आफ्ना स्त्री र केटाकेटीहरू बेगर मात्र जान सक्थे। फारोले शंका गरे, निसन्देह कि यदि इसरायलीहरू तीन दिनको बाटो भएर उजाड स्थानमा आफ्ना पूरा स्त्री र बालबच्चा लिएर गए भने तिनीहरू आफ्नो देशमा निरन्तर अगाडि बढ्नेछन्, प्रतिज्ञा गरिएको मुलुकमा निरन्तर अगाडि बढ्ने थिए। यदि फारोले तिनीहरूका बालबच्चाहरू त्यही छोडिराखे, तिनीहरू पुनः फर्केर मिश्र देशमा आउन सक्थे भन्ने कुरा उनलाई पक्का छ। जे होस्, मोसा र हारूनले फारोको सम्झौताको ग्रहण गरेनन्, स्वीकार गरेनन्, र त्यसले उसलाई क्रोधित बनायो। उसको रिसले त्यो कुराको पूरा गरिदिएन, तिनीहरूको मागको पूरा गरिदिएन। तापनि अर्को विपत्ति त्यो मुलुकमा आउनलाई मुखैमा छ, नजिकै छ। बाह्रदेखि पन्ध्र पदमा भनिएको छ, तब परमप्रभुले मोसालाई भन्नुभयो, सल्लाहहरू मिश्रमा आउन भनी आफ्नो हात पसार, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्मै सागपातहरू खाइदिउन्। अनि मोसाले आफ्नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनु भयो। जहाँ बिहान भयो तब पूर्वीय बतासले सल्लाहहरू ल्याएको थियो, अनि सल्लाहहरू मिश्रमा आए र सारा देशभरि हुलका हुलमा बसे। त्यतिका सल्लाहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्। तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमिन नै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले, मिश्रभरि हरियो परियो केही रहेन। अब यसको प्रभाव फारोमा के पर्दछ त्यसको हेरौं। सोह्र पदमा भनिएको छ, तब फारूले मोसा र हारूनलाई झट्टै बोलाउन पठाए, र उनले भने, मैले परमप्रभु तिमीहरूका परमेश्वरको विरूद्धमा र तिमीहरूका विरूद्धमा पाप गरे। यो नै पहिलो आफ्नो पापको अंगीकार हो, उसको स्वीकृति हो, स्वीकार हो। अनि सत्रदेखि बीस पदमा भन्छन्, यसकारण अब म विन्ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परम प्रभु आफ्ना परमेश्वरसँग विन्ती गर र उहाँले म माथि आइलागेको यो विपत्ति मबाट हटाइदिउन्। तब मोसा फारू कहाँबाट निस्केर गए र परमप्रभुलाई विन्ती गरे, अनि परमप्रभुले अति ठूलो पश्चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई लाल समुद्रतिर उडाएर लग्यो र मिश्र भित्र एउटै पनि सलह रहेन। तर परमप्रभुले फारूको हृदय कठोर गरिदिनुभयो र उनले इसरायलीहरूलाई जान दिएन। परमेश्वर मिश्रीहरूसँग व्यवहार गरिरहनु हुने तरिकामा आफ्नो तरिका छ, आफ्नो विधि छ, अनि यो सुव्यवस्थित र क्रमबद्ध तरिकामा उहाँ महामारीको विपत्तिहरू पठाइरहनु भएको छ। पहिलो विपत्तिहरू चाहिँ सिधै त्यस मुलुकमा रहेको प्रतिमाहरू र विभिन्न देव देवताहरूको विरूद्धमा निर्दिष्ट गरिएको थियो। अहिले परमेश्वर महामारीको विपत्तिहरूलाई त्यस तरिकामा निर्देशन गर्न गइरहनु भएको छ जुनले मानिसहरूमाथि भयंकर कठिनाई र कष्ट ल्याउँदछ र जीवित रहनलाई संघर्ष गर्नेछन्। सलहको महामारी विपत्तिले निश्चय नै यसको प्रभाव छ। त्यसकारण त भारदारहरूले फारोलाई परिस्थितिहरू झन खराब भइरहेको कुरा बताए र इसरायलीहरूलाई जान दिनलाई विन्ती गरे। यसले फारोलाई अस्थायी रूपमा क्षणिक रूपमा पश्चाताप गर्न कर लगायो, बाध्य गरायो। तर विपत्ति हटेको क्षणमै फिरुन आफ्नो मनलाई बदल्छन् र आफ्नो पहिलेको अवस्थामा फर्किन्छन्। परमेश्वर इसरायलीहरूलाई जान दिन फारोलाई बाध्य गर्न गइरहनु भएको छ। यसपछि नवौं विपत्ति देख्छौ, अन्धकारले पूरा मिश्रभरि छाउँदछ। 21-23 पदमा भनिएको छ, फेरि परमप्रभुले मोसालाई भन्नुभयो, तेरो हात आकाशतिर पसार र मिश्रमा अन्धारो भइजाओस्, छाम्दा थाहा पाउने जस्तो अन्धकार होस्। अनि मोसाले आफ्नो हात आकाशतिर पसारे र सारा मिश्रमा तीन दिनसम्म निष्पट अन्धकार भयो। तीन दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो, तर सारा इसरायलीहरू बसेका ठाउँहरूमा भने उज्यालै रह्यो। मित्र, यो पूरा मिश्रभरि छाएको अन्धकार थियो। यो दण्ड चाहिँ सूर्यदेव रा माथि निर्दिष्ट छ। पूरा मिश्रमा दिनमै अन्धकारले छाइदिन्छ। परमेश्वर तिनीहरूले आराधना गर्ने मुख्य देवको विरूद्धमा अन्धकारसँग आफ्नो चाल लिनुहुन्छ, अनि यो अन्धकारको महामारी विपत्तिले सूर्यदेवको शक्तिहीनताको प्रकट गर्दछ। यो अन्धकार परमेश्वरको आश्चर्य कर्म थियो र यसले फारूलाई चौथो सम्झौताको प्रस्ताव राख्नलाई बाध्य गरायो। इसरायलीहरूलाई मिश्रको मुलुकबाट जान दिनलाई अनुमति दिनुभन्दा पहिले बनाएको यो अन्तिम सम्झौता हो। यसपछि निम्न पदहरूमा देख्छौ, प्रभु परमेश्वर इसरायलीहरूलाई दाबी गर्नुहुन्छ। 24 पदमा भनिएको छ, तब फारूले मोसालाई बोलाउन पठाए र भने, जाऊ, तिमीहरू आफ्ना परमप्रभुको आराधना गर, केवल तिमीहरूका भेडा बाख्रा र गाई वस्तुहरू छोडी राख, तिमीहरूका आइमाई र बाल बच्चाहरू पनि तिमीहरूसँगै जाउन्। मोसाले फारोलाई भन्छन् कि त्यहाँ कुनै सम्झौता छैन। मोसाले यो सम्झौताको बारेमा भनेका आफ्ना प्रतिक्रियाको कुरालाई ध्यान दिनुहोस्। 25-29 पदमा भन्छन्, तर मोसाले भने, परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलि गर्नलाई तपाईँले हाम्रा हातमा बलिदान र बलिका सामग्री र होम बलि लिन पनि दिनुपर्छ, हाम्रा गाई वस्तुहरू पनि हामीसँगै जानेछन् र एउटा खुर पनि पछि छोडिनुहुन्न। तिनीहरूमध्येकै कुनै कुनै हामीले परमप्रभु आफ्ना परमेश्वरलाई पुज्नलाई चढाउनु पर्नेछ। जबसम्म हामी त्यहाँ पुग्दैनौ तबसम्म हामीलाई थाहा हुँदैन कि के चढाएर हामीले परमप्रभुलाई पुज्नुपर्छ। तर परमप्रभुले फारूको हृदय कठोर गरिदिनुभयो र तिनीहरूलाई जान दिन उनी राजी थिएनन्। तब फारूले मोसालाई भने, मेरो सामुन्नेबाट गइहाल, होसियार बस, मेरो सामुन्ने फेरि देखा नपर, किनभने जुन दिन तैले मेरो मुख हेर्लास त्यो दिन त मर्ने छस। मोसाले भने, तपाईँले भन्नुभए जस्तै होस्, म फेरि कहिले तपाईँको मुख हेर्ने छैन। मित्र, त्यहाँ कुनै सम्झौता छैन। मोसाले कुनै सम्झौता गर्दैनन्। सत्य परमेश्वरको जन संसारसँग कुनै पनि कुराको सम्झौता गर्न सक्दैन। यसपछि हामी देख्दछौ कि 11 अध्यायमा पनि यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वर इसरायलका सन्तानहरूलाई तिनीहरूको छिमेकी मिश्रीहरूलाई बिना मजदूरी सालौं गरेको परिश्रमको लागि ज्यालाको रूपमा पैसा माग्न निर्देशन दिनुहुन्छ। त्यसपछि अर्को कुरा देख्छौ, यदि इसरायलहरूलाई मिश्रबाट जानलाई छोडिँदैन भने मिश्रका प्रथम पहिले जन्मेकाहरूलाई मारिनेछ भनी धम्की टिप्पणी। यो फारोसँगको संघर्षको यो खण्डमा अन्तिम अध्याय हो। इसरायलहरूलाई दासत्वको जुवाबाट छुटकारा दिन भन्दा पहिले मिश्रमाथि पहिले जन्मेको जेठोको मृत्यु दण्डको आखिरी काम हो। फारोले यस बेलासम्ममा यो कुराको सिक्नु परेको थियो कि परमेश्वरसँग संघर्ष गर्ने काम व्यर्थ छ, बेकार छ। परमेश्वर धीरजी र क्षमाशील भइरहनु भएको छ, तर उहाँले तिनीहरूलाई यो कुराको थाहा गराउन आवश्यक छ कि यो समय इसरायलहरूलाई मिश्रबाट जान दिने समय हो। परमेश्वरसँग यो संघर्षमा सबै मिश्रीहरू फारोको पक्ष लिन खुशी थिए, मंजूरी थिए, र अब आखिरीमा परमेश्वरले तिनीहरूलाई अन्तिम प्रहार छोड्नुहुनेछ र तिनीहरूलाई खास पाठ सिकाउनुहुनेछ। पहिलो कुरा देख्नेछौ, इसरायलहरूले मिश्रीहरूलाई सुन चाँदी गहना माग्न परमेश्वर निर्देशन दिनुहुन्छ। 11:1-3 पदमा भनिएको छ, तब परमप्रभुले मोसालाई भन्नुभयो, अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्याउने छु, त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछन् र त्यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ। अब मानिसहरूलाई भन् कि तिनीहरू हरेक पुरूष र स्त्रीले आफ्ना आफ्ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्। अनि परमप्रभुले मिश्रीहरूलाई ती मानिसहरूप्रति कृपालु बनाइदिनुभयो। त्यसबाहेक मोसा मिश्र देशमा फारोका अधिकारीहरू र समाजका दृष्टिमा महान ठानिए। यस अनुच्छेदमा माग शब्दको साधारण अर्थ चाहिँ आफ्नो मजदूरी ज्यालाको जम्मा गर भन्नु हो। इसरायलीहरूले सालौंदेखि दासको रूपमा मिश्रमा काम गरे, तर आफ्नो परिश्रमको कहिले पनि र कति पनि ज्याला पाएका थिएनन्। अहिले तिनीहरूलाई आफ्ना मजदूरीका पैसा प्राप्त हुन आवश्यकता छ र तिनीहरूले आफ्नो मजदूरीको पैसा पाउन गइरहेका छन्। तिनीहरू साँच्ची नै आफ्ना मिश्री छिमेकीहरू कहाँ गएर तिनीहरूसँग आफ्ना मजदूरीहरू माग्न जानुपर्ने थियो। पछिबाट हामी देख्छौ कि परमेश्वरले मिश्रीहरूको आँखामा इसरायलीहरूलाई साथ दिनुभयो र तिनीहरूले इसरायलीहरूलाई उनीहरूको सम्पूर्ण मजदूरी ज्याला तिर्न इच्छुक भए। निम्न पदहरूमा हामी देख्छौ कि कुनै पनि चाहे मानिसको चाहे गाईबस्तुको जेठोलाई वा प्रथम बच्चालाई प्रहारको धम्की 4-10 पदमा भनिएको छ, यसैले मोसाले भने, परमप्रभु यसो भन्नुहुन्छ, मध्य राततिर म मिश्रको बीचबाट भएर जानेछु। सिंहसानमा बस्ने फारोको जेठो छोरादेखि लिएर जातो पिर्ने कमारीको जेठो छोरासम्म गाई बस्तुका सबै पहिले जन्मेका समेत मिश्रका सबै पहिले जन्मेका मर्नेछन्। सारा मिश्रभरि अघि कहिले नसुनिएको क्रदन सुनिनेछ जो फेरि सुनिने छैन। तर पशुको विरूद्धमा होस् वा मान्छेको विरूद्धमा होस् इसरायलीहरूका बीचमा एउटा कुकुर पनि भुक्ने छैन। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इसरायलीहरूमा भेद राख्नुहुन्छ। अनि तेरा यी सबै अधिकारीहरू मका आएर मलाई दण्डवत गरेर भन्नेछन्, तपाईँका पछि लाग्ने सारा मानिसहरू समेत तपाईँ निस्किजानुहोस्, त्यसपछि म निस्किजानेछु। तब मोसा अत्यन्त क्रोधित भएर फारो कहाँबाट गइहाले। परमप्रभुले मोसालाई भन्नुभएको थियो, मिश्रमा मेरा आश्चर्यका कामहरू अझ बढ्दै जाउन् भनेर फारोले तेरो कुरा सुन्ने छैन। मोसा र हारूनले यी सबै आश्चर्यका कामहरू फारोको सामु गरे, तर परमप्रभुले फारोको हृदय कठोर गराइदिनुभयो र उनले इसरायलीहरूलाई आफ्नो देशबाट जान दिएनन्। मित्र, यो कुराको याद राखौं कि चाहे मानिसको होस् चाहे पशुको होस्, पहिलो जन्मेका चाहिँ मिश्रको देवहरूको हुन्थ्यो। परमप्रभु परमेश्वरले मिश्रको पहिलो फल वा जेठोलाई यहाँ दावी गर्नुहुन्छ। उहाँ यो कुरा देखाउन गइरहनु भएको छ, मिश्रीहरू र इसरायलको सन्तान बीच भेद भिन्नता मिश्रभरि र गोसेन प्रदेशमा भएर जाने मृत्यु ल्याउने स्वर्गीय दूतमा पर्दैन। यो त्यो वास्तविकतामा पनि पर्दैन कि एउटा जाति चाहिँ यहुदी थियो र अर्को चाहिँ अन्य जाति, तर भिन्नता चाहिँ चौकोसका दुई पट्टिका खामाहरू लगाएको, त्यो खामाहरूमा लगाएको पाठाको रगतमा छ। रगतद्वारा सुरक्षित राखिएको हरेक घर मृत्यु ल्याउने स्वर्गीय दूतले छुने छैन। यो नै यहुदीहरूको सबभन्दा पुरानो विदाको दिन थियो, जुनलाई हामी भन्दछौ निस्तार चाड। निस्तार चाड पुरानो नियममा पाइएको येशु ख्रिष्टको मृत्युको एक तस्वीर दिने रूपक हो। श्रोता, अर्को दिनमा हामी निस्तार चाडको स्थापनाको बारेमा अझ विवरण सहित देख्नेछौ। प्रभु हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।